को मार्ग,
मुक्ति को मार्ग ये सुन, बाबे की बासना लाए, सत्यार जीवन होने दे हूँ, स्वर्ग मजाना लाए, स्वर्ग मजाना
मार्ग नेपाली कार्यक्रम सुन्नको निम्ति हामी तपाईहरु सबैलाई स्वागत गर्छौं। ज्यू यस सुनै हुनुहुन्छ साँचो मुक्तिको मार्ग, जुन मार्ग हिँडले हामीहरु स्वर्गमा प्रवेश गर्न सक्दछौं। यदि तपाईले यसलाई ग्रहण गर्नुभयो भने उहाँले तपाईलाई र तपाईको पाप र अपराधहरुबाट मुक्ति दिनुहुनेछ र तपाईले उहाँबाट अनन्त शान्ति जीवन प्राप्त गर्नुहुनेछ।
मुक्ति छ केवल येशूमा, त्यो जीवन प्रभुलाई, मुक्ति छ केवल येशूमा, त्यो जीवन प्रभुलाई, विश्वास गरेर ग्रहण गरी
आजको वचन सुन्न अघि हामीहरू एउटा गीत सुनौ।
यीशु राजा आउने छन् मलाई लिन लाई, यीशु राजा आउने छन् मलाई लिन लाई, चम्किलो वस्त्रमा महिमाको साथमा तुरहीको धानीमा सेतो बादलमा, यीशु राजा आउने छन् मलाई लिन लाई। स्वर्गीय आनन्दको घर छ, प्रभुसँग भेट्ने रहर छ, स्वर्गीय आनन्दको घर छ, प्रभुसँग भेट्ने रहर छ, किराले नखाने धन छ, किराले नखाने धन छ, मलाई पनि त्यही पुग्ने मन छ।
मित्र आउनुहोस् हामी छोटो प्रार्थनाको साथ आजको वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, आजको दिनमा पनि हामी तपाईँको वचन अध्ययन गर्नको लागि आएका छौँ, किनकि यो हाम्रो आत्मिक जीवनको निम्ति नितान्त आवश्यकता छ। प्रभुजी, हामी आत्मिक रूपमा बढ्न चाहन्छौँ अनि तपाईँको विश्वास र अनुग्रहमा बढ्न चाहन्छौँ, अनि त्यो केवल तपाईँको वचनद्वारा सम्भव छ। प्रभुजी, हामीलाई निरन्तर तपाईँको वचनद्वारा मार्गदर्शन दिनुहोस्, हामीलाई सिकाउनुहोस्, ताकि हामी त्यस्तो जीवन जिउन सकौँ जुन तपाईँको इच्छा अनुसारको जीवन हो। धन्यवाद छ प्रभु, तपाईँले आज हामीलाई विशेष कुरा सिकाउन गइरहनु भएको छ, आशिष दिन गइरहनु भएको छ। येशु ख्रिस्टको मधुर र उच्च नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले परमेश्वरको वचन अध्ययन नहुम एक अध्याय एक र दुई पदबाट देखिरहेका थियौं। आज हामी एक अध्याय तीनदेखि आठ पदसम्मबाट देख्न गइरहेका छौं। हामी यो कुराको यहाँ याद गर्नुपर्दछ, नहुम निन्वे सहरमाथि परमेश्वरको दण्डको भविष्यवाणी गरिरहेका छन्। एकपल्ट अघिल्लो दिनमा अध्ययन गरेको शास्त्र खण्ड म पढिदिन्छु। नहुम एक अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, निन्वेको विषयमा ईश्वरवाणी, एल्कोसी नहुमले देखेका दर्शनको पुस्तक, परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरिपूर्ण हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूका लागि क्रोध साँची राख्नुहुन्छ। अनि पत्तिनमा नहुमले त्यो महान सिद्धान्तको दिन्छन् जुनद्वारा परमेश्वरले असुरीलाई, विशेष गरेर राजधानी सहर निन्वेलाई मात्र दण्ड दिनुहुन्न, तर यो त्यो तरिका पनि हो जुनद्वारा परमेश्वरले संसारलाई दण्ड दिनुहुन्छ र भविष्यमा संसारलाई दण्ड दिनुहुनेछ। नहुम एक अध्याय तीन पदमा यस प्रकार लेखिएको छ, म पढिदिन्छु। परमप्रभु रिस गर्नमा धैर्यवान हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदी छोड्नुहुन्न। भूमरी र आँधीमा उहाँको बाटो छ र बादलहरू चाहिँ उहाँका खुट्टाका धुला हुन्। परमप्रभु रिस गर्नमा धैर्यवान हुनुहुन्छ। नहुमले यो अति नै धेरै स्पष्ट पार्दछन्। परमेश्वरले योनालाई तिनीहरूका भयानक पापको कारण तिनीहरू नष्ट हुने थिए भन्ने सन्देश दिनलाई निन्वेमा पठाउनुभयो। तिनीहरूलाई प्राचीन संसारमा सम्भवत सबभन्दा क्रूर हिंस्रक जातिहरूको रूपमा जानिन्दथे र परमेश्वरले भन्नुभयो कि दण्ड तिनीहरू कहाँ आउने थियो। तर सम्पूर्ण निन्वेको सहर प्रस्ताव गर्यो र त्यस समयमा परमेश्वर कहाँ फर्क्यो। प्रत्यक्ष रूपले योनाको सन्देशले पूरा असुरी साम्राज्यलाई छेडे थियो वा पार गरे थियो र त्यहाँ महान परिवर्तन आएको थियो। हामी भन्न सक्छौँ महान जागृति उदय भए थियो, तर त्यो त्यति लामो समयसम्म रहिरहन सकेन। यो जागृतिका महान तरङहरूको चरित्र चित्रण वा विशेषता भएको छ जुन आए तर स्थायी रूपमा सधैँको लागि रहिरहन सकेनन्। वेस्लीको जागृतिसँग इङ्ल्यान्डमा अति नै महान प्रभाव परेको थियो र यो राष्ट्रले अन्य राष्ट्रहरूलाई पनि प्रभाव गरेको थियो, तर यो छोटो अवधि थियो। अनि यो मुडीको नेतृत्व मुनि अमेरिका देशमा महान जागृतिको निम्ति पनि सत्य छ। जब सम्पूर्ण सहर परमेश्वरतिर फर्किएथे, नहुम भन्छन् परमेश्वर रिस गर्नमा धैर्यवान हुनुहुन्छ, तर यो निन्वेको विशाल सहर अहिले पहिलेको आरम्भको चालचलन तरिकाहरूमा अभ्यासहरूमा फेरि फर्किगयो। योनाको करिब 100 वर्ष पछि बाद नहुम यो भन्न आउँदछन्। घडीमा 12 बजिसकेको छ र समय खत्तम भयो, मतलब धैर्यको समय पूरा खत्तम भइसकेको छ। अब कति पनि विलम्ब हुने छैन, दण्ड आइरहेको छ। भनिएको छ दोषीलाई परमप्रभु दण्ड नदी छोड्नुहुन्न। परमेश्वरको न्याय इन्साफ उहाँको दण्डमा देखिएको छ, किनभने उहाँ रिसाउनमा धैर्यवान हुनुहुन्छ। यो निन्वे सहरको विरुद्ध दण्डको सम्पादन गर्न यसले उहाँको करिब 100 वर्षसम्म लियो र उहाँ यसको गर्ने काममा न्यायी र धर्मी हुनुहुन्छ। उहाँले दुष्टलाई, दोषीलाई दण्ड नदी छोड्नुहुन्न। परमेश्वरले कहिले पनि दोषीलाई, दुष्टलाई, उहाँ कहाँ नफर्किनेहरूलाई वा उहाँ कहाँ नफर्कुन्जेलसम्म दण्ड नदी छोड्नुहुने छैन, जबसम्म तिनीहरूले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्दैनन्। किनकि उहाँले तिनीहरूका पापहरूको लागि दण्ड ज्याला चुक्ता गर्नुभयो। तिनीहरूलाई तिनीहरूका पापहरूको लागि दण्ड दिनु पर्दछ। परमेश्वरले तिनीहरूलाई बिना दण्ड छोड्नु हुने छैन। उहाँ धर्मी र न्यायी हुनुहुन्छ। मित्र, देख्नुभयो, परमेश्वरको क्षमा हाम्रो क्षमाभन्दा अलग छ। जब कसैले हामीलाई खराबी वा गलत गर्दछ, हामी भन्छौँ म तिमीलाई क्षमा दिन्छु अनि बस त्यति मात्र। दण्ड ज्याला वा दाम तिरिँदैन। हाम्रो क्षमा प्राय गरेर त्यो कुनै कुराको लागि हो जुन खालि हल्का फुल्का कुरा हुन्छन्। यद्यपि यो केही महत्त्वपूर्णका मामलाहरू भए तापनि, तर जब परमेश्वरले क्षमा दिनुहुन्छ नि, दण्ड पहिले नै चुक्ता गरिसकिएको हुन्छ, तिरिसकिएको छ। परमेश्वर यस पृथ्वीको न्यायाधीश हुनुहुन्छ। उहाँ यसको सृष्टिकर्ता मात्र हुनुहुन्न, उहाँले यसको चलाइरहनु भएको मात्र छैन, तर उहाँ यो विश्वको नैतिक शासक पनि हुनुहुन्छ। अनि परमेश्वर दुष्ट अनि भ्रष्ट न्यायाधीश हुनुहुन्न। तपाईँलाई दोषबाट दण्डबाट मुक्त गर्न उहाँलाई घुस दिन सक्नुहुन्न। तपाईँ भन्न सक्नुहुन्न कि तपाईँ निश्चित परिवारका सदस्य हुनुहुन्छ, तपाईँको पिता महान सेवक हुन्, वा तपाईँका पिता अति नै ठुलो अधिकार र प्रभावका ठुला बडा मानिस हुन् र तपाईँलाई सजिलै मुक्त गर्न सक्नुहुनेछ। न तपाईँ भन्न सक्नुहुन्छ तपाईँ धनी पैसावाला हुनुहुन्छ र उसलाई धुलो चटाउन सक्नुहुनेछ, न तपाईँसँग अलिकति दयालु कृपालु हुन उहाँलाई तपाईँ केही अरू पैसा नै दिन सक्नुहुन्छ। तपाईँ परमेश्वरसँग त्यसरी व्यवहार गर्न सक्नुहुन्न। परमेश्वरले दुष्ट र दोषीलाई दण्ड दिनै पर्छ र हामी सबैलाई भनिएको छ कि मानिसको हृदय सबैभन्दा धेरै अत्यन्तै दुष्ट हुन्छ, यर्मिया 17:9 पद अनुसार। तपाईँ र म वास्तवमा हाम्रा हृदयहरूमा भएको अधर्मको गहिराईहरूको जान्दैनौँ। हामी जान्दैनौँ कि हामी के को योग्य छौँ। अहिले परमेश्वरले दोषीलाई बिना दण्ड छोड्नुहुन्न, त्यसकारण हामी मुक्त हुन वा छोडिन चाहन्छौँ भने कसैले दण्ड ज्याला चुक्ता गर्नै पर्छ। त्यही नै कारण उहाँले हाम्रो लागि उद्धारकर्ता प्रबन्ध गरिदिनुभयो। जब कुनै राष्ट्र वा व्यक्ति विशेष अहिले ख्रिस्टमा प्रदान गरिएको परमेश्वरको उद्धार मुक्ति छुटकारामा आफ्नो पीठ फर्काइदिन्छ, इन्कार गर्दछ, तब दण्ड आउनै पर्छ। त्यहाँ अर्को कुनै विकल्प छैन। भनिएको छ, भुमरी र आँधीमा उहाँको बाटो छ र बादलहरू चाहिँ उहाँका खुट्टाका धुला हुन्। परमेश्वर आज प्रकृतिमा पनि चाल चल्नुहुन्छ। आँधी तुफानहरू उहाँका नियन्त्रण मुनि आउँदछ र तिनीहरूले उहाँको उद्देश्यलाई सेवा गर्दछ। प्रकृतिले त्यही कुरा गर्दछ जुन उहाँले गर्न भन्नुहुन्छ। हाम्रा परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता मुक्तिदाता पनि हुनुहुन्छ, अनि उहाँ न्यायाधीश पनि हुनुहुन्छ। मित्र, उहाँले सबै कुराहरू चलाइरहनु भएको छ। यसलाई उहाँका हातहरूमा छोड्नुहोस् र आज उहाँमा आश्रित हुनुहोस्, किनभने उहाँ असल र भला हुनुहुन्छ, उहाँ अनुग्रही हुनुहुन्छ र उहाँ उद्धारकर्ता हुनुहुन्छ। 4 पदमा भनिएको छ, उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ, उहाँले सबै नदीहरू सुकाउनुहुन्छ, बासन र कर्मेल ओइलाउँछन् र लेबनानका फूलहरू ओइलाएर लोप हुन्छन्। उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ, उहाँले सबै नदीहरू सुकाउनुहुन्छ। परमेश्वरले यो गर्न पहिले आफ्नो शक्ति देखाइसक्नु भएको छ। उहाँले लाल समुद्र र यर्दन नदीलाई सुकाउनुभयो। बासन, कर्मेल र लेबनान त्यस मुलुकमा मलिलो क्षेत्रहरू हुन्। कर्मेल वास्तवमा इस्राइलको बेसी हो र मेदीको त्यहाँ प्रमुख सहर थियो। पृथ्वीको सतहमा यो एक सबभन्दा धेरै र ठूलो मलिलो जमिन क्षेत्र हो। जब तपाईँ त्यहाँबाट उत्तरतिर अगाडि बढ्नुहुन्छ, लेबनानको छेउ हुँदै उत्तर बेरुतबाट तल पुरानो स्वरको विध्वंसहरूसम्म तपाईँ सुन्दर ठाउँको देख्नुहुनेछ। सालको वसन्त ऋतुमा तपाईँ फलहरूका रुखहरू फक्रेका देख्न सक्नुहुन्छ र टाढा दूरीमा लेबननका पर्वतहरू हिउँले ढाकिएको देख्नुहुन्छ। फलहरूका रुखहरू, खुफानी फलहरू, पैयु फलहरू, केलाहरू, प्रत्येक कुरा त्यहाँ खेती गरिन्दछ। अनि त्यो मुलुक अति नै धेरै मलिलो उप्जाउ भूमि छ। नहुम भन्छन्, खडेरी आउनेछ। मित्र, आज विश्वमा कुनै पनि क्षेत्रमा देखिने प्राकृतिक प्रकोपहरू, म विश्वास गर्दछु यो परमेश्वरबाटको दण्ड हो, अनि यसले हामी प्रत्येकको निम्ति सन्देश दिनुपर्छ र हामीले लिनुपर्छ। भनिएको छ 5 पदमा, उहाँको सामु पहाडहरू कम्पायमान हुन्छन् र पर्वतहरू पग्लन्छन्। उहाँको उपस्थितिमा संसार उजाड हुन्छ, जगत र त्यसमा भएका सबै कुरा थरथर काँप्छन्। उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँ यो विश्व ब्रह्माण्डको रक्षक पनि हुनुहुन्छ। उहाँले नै यसलाई एकसाथमा बाँधेर पक्रेर राख्नुहुन्छ। उहाँको सामने पहाडहरू कम्पायमान हुन्छन् र पर्वतहरू पग्लन्छन्। यसले निश्चय नै भूकम्पको र ज्वालमुखी विस्फोटहरूको सङ्केत गर्दछ। मित्र, जुनसुकै प्रकारको प्राकृतिक प्रकोपहरूको लागि उहाँलाई जवाब दिएको रूपमा विचार गर्न सक्नुहुन्छ, बाढ, पहिरो, भूकम्प, आँधी तुफान इत्यादि। तर त्यस समयमा मारिने मानिसहरूको लागि उहाँलाई जवाब दे नबनाउनुहोस्, किनभने मानिसहरूलाई बुद्धि, ज्ञान, विवेक र चेतना दिइएको छ, जुनले उसलाई भन्छ कि उसले बाढको खतराको कारण नदीको नजिक घर बनाउनु हुँदैन अनि खुइले भिरालो पहाडको फेदी वा नजिक हुँदो घर बनाउनु हुँदैन, किनकि त्यहाँ पहिरो आउने सम्भावना हुन्छ। अनि आज वैज्ञानिकहरूले विश्वमा धेरै त्यस्ता मुलुकहरूका विशेष स्थानहरू भावी भूकम्प प्रभावित क्षेत्र घोषित गरेका छन्। अनि त्यस्तो ठाउँमा हामीले अति नै मजबुत खालको घरहरू बनाउन आवश्यक छ। आज आधुनिक उच्च तकनिकी यन्त्रको माध्यमद्वारा समुद्रमा आँधी तुफान, चक्रवात, समुद्रिक आँधी तुफान आउने सम्भावनाको बारेमा पूर्व जानकारी पाइँदछ। अनि समुद्रमा माछा मार्ने मछुवाहरूलाई र समुद्र किनारमा बस्नेहरूलाई चेतावनी दिइदछ। तर यदि तिनीहरूले त्यो चेतावनीको नसुने त्यहाँ नै रहिरहे भने तिनीहरू निश्चय नै मारिनेछन्। यसको निम्ति परमेश्वरलाई जवाब दिएको बनाउने कुरा मूर्ख हो। हाम्रो आफ्नो मूर्खताको कारण हामी हानि नोक्सानी भोग्छौँ। हा मित्र, परमेश्वरले प्राकृतिको नियन्त्रण गर्नुहुन्छ, तर जब यस्ता ठूला विपत्तिहरू हानि नोक्सानीहरूले स्थान लिन्छन्, तपाईँ उहाँलाई दोष लगाउन सक्नुहुन्न। यसको जवाबदे हामी आफै हौ। अनि छ पदमा हामी पढ्छौँ, उहाँका रिसको अघि को उभिन सक्छ, उहाँको भयङ्कर रिस कसले सहन सक्छ, उहाँको क्रोध आगो झैँ खन्याइन्छ र उहाँको सामुन्ने चट्टानहरू टुक्रा टुक्रा पारिन्छन्। मानिसले सिकेको छ कि तपाईँ प्राकृतिको विरुद्ध खडा हुन सक्नुहुन्न। भिक्टर हुकले तीन महान उपन्यासहरू लेखे अङ्ग्रेजीमा, समाज मानिसको शत्रु हो भन्ने कुरा देखाउन लेस मिजरेबल भन्ने पुस्तक लेखे, धर्म मानिसको शत्रु हो भन्ने कुरा देखाउन द हन्स ब्याक अफ नोट्री ड्याम लेखे, अनि प्राकृति मानिसको शत्रु हो भन्ने कुरा देखाउन द ट्वेलर अफ द सी शीर्षक पुस्तक लेखे। यो मानिसहरूमा निर्भर पर्ने कुरो हो, कसरी यी तीन कुराहरूमा मानिसहरूको पहुँच वा व्यवहार हुन्छ। धर्म मानिसको शत्रु भएको छ, समाज मानिसको शत्रु भएको छ, आज सभ्यता अनुग्रहको मित्र होइन, अनुग्रहको साथी होइन। म यसको तपाईँलाई ठोकेर भन्न सक्छु, यो सत्य हो कि प्राकृति मानिसको शत्रु बन्न सक्छ, तर यो उसको मित्र पनि बन्न सक्छ। खास मामला यो हो, यदि तपाईँ प्राकृतिको विरुद्ध लडाई लड्न प्रयत्न गरिरहनु भएको छ भने तपाईँले लडाई हार्नुहुनेछ। यो नै भिक्टर हुगोले आफ्नो उपन्यासमा देखाउन कोसिस गरे। उहाँको रिसको अगाडि को उभिन सक्छ, उहाँको भयङ्कर रिस कसले सहन सक्छ, यो प्रश्न ती निन्वेका मानिसहरू कहाँ निर्दिष्ट गरिएको थियो, जसले यो सर्वशक्तिमान परमेश्वरको कृपालाई, अनुग्रहलाई इन्कार गरेथे। के तपाईँसँग यस प्रश्नको उत्तर छ? यदि तपाईँ उद्धार नपाएको व्यक्ति हुनुहुन्छ भने म यो प्रश्न तपाईँलाई सोध्न चाहन्छु। हुनसक्छ तपाईँ आफ्नै धार्मिकता, भलाइपन, असलपनमा आश्रित भइरहनु भएको होला। के तपाईँ वास्तवमा विश्वास गर्नुहुन्छ कि तपाईँ त्यो पवित्र परमेश्वरको उपस्थितिमा खडा हुन सक्नुहुन्छ, जसले बिल्कुलै पापलाई घृणा गर्नुहुन्छ र त्यसको दण्ड दिने इरादा गर्नुहुन्छ? के तपाईँ उहाँको पवित्र उपस्थितिमा खडा उभिन सक्नुहुन्छ? अति नै बुद्धिमान, ज्ञानी, प्रतिभाशाली अक्सफोर्ड महाशय सी.एस. लेविसले एउटा कथा लेखेथे, जुनमा नर्कदेखि स्वर्गीयसम्मको बस यात्राको बारेमा उनी भन्छन्। यो एक प्रकारको त्यस्तो यात्रा थियो जुनमा ती नर्कमा हुनेहरूले स्वर्गीयतिर बस यात्रा गर्न सक्थे। बस खचाखच भरिएको थियो अनि जब यो बस स्वर्गीयमा पुग्यो, ड्राइभरले बसलाई पार्किङ क्षेत्रमा रोके। म विश्वास गर्दछु कि स्वर्गीयमा धेरै पार्किङ स्थानहरू छन्। अनि ड्राइभरले बसमा हुने प्रत्येकलाई सोधे, आज 4 बजे दिउँसो बस आफ्नो गन्तव्य स्थानतिर फेरि वापस प्रस्थान गर्न गइरहेको छ, अनि त्यो गन्तव्य स्थान चाहिँ नर्क हो। अनि 4 बजे दिउँसो बस खचाखच भरियो। प्रत्येकजना वापस फर्किआए। बस ड्राइभरले तिनीहरूलाई भने, यदि तिमीहरू यहाँ नै बस्न चाहन्छौ भने, स्वर्गीयमा नै बस्न चाहन्छौ भने तिमीहरू बस्न सक्छौ, स्वतन्त्र छौ। तिनीहरू किन त्यहाँ बसेनन्? यो यस कारणले थियो किनभने तिनीहरूले स्वर्गीयमा बस्ने कुनै स्थान नै पाएनन्। भूतकालको एक प्रभुको महान सन्तले यसलाई यस तरिकामा राखेथे, म बरु नर्कमा पाप बेगर जान मन पराउँछु स्वर्गीयमा पापसँग जानुभन्दा। म बरु नर्कमा पाप रहित जान मन पराउँछु स्वर्गीयमा पापसँग जानुभन्दा। उहाँको रिसको अघि को उभिन सक्छ? यदि तपाईँसँग उद्धारकर्ता छैन भने तपाईँ कसरी पापीको रूपमा पवित्र परमेश्वरको उपस्थितिमा खडा उभिन गइरहनु भएको छ? के तपाईँ सोच्नुहुन्छ तपाईँ अर्को मौका पाउनुहुन्छ? मित्र, तपाईँले एक अर्को अवसर मौका पाउनुहुन्न। तपाईँ त्यहाँ उद्धारकर्ता रहित उभिन सक्नुहुन्न। उहाँको उपस्थितिमा उभिन्न योग्य हुनको मतलब ख्रिस्टमा प्रियको रूपमा ग्रहण गरिनु वा ख्रिस्टमा हुनु हो। यो महान सिद्धान्त नहुमले यहाँ दिइरहेका छन्। परमेश्वरले पापको दण्ड दिनै पर्छ। परमेश्वरसँग केही मौलिक रूपमा गडबड हुनै पर्छ यदि उहाँले पापलाई दण्ड दिनुहुन्न भने, अनि उहाँले निश्चय नै पापलाई दण्ड दिनु नै हुन्छ। परमेश्वरको शक्ति र क्रोधको बारेमा नहुमको वर्णन चाहिँ यहुदाका मानिसहरूलाई तिनीहरूका सर्वशक्तिमान परमेश्वरको सुरक्षाको पुनः पक्का गर्न, पुनः निश्चय गराउनु थियो जब असुरीहरूले तिनीहरूका मुलुकमा आक्रमण गर्दथे। पद सातमा भनिएको छ, परमप्रभु असल हुनुहुन्छ, दुःखको समयमा उहाँ नै शरण स्थान हुनुहुन्छ, उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ। परमप्रभु असल हुनुहुन्छ। मित्र, यो कुरा मनमा राखौं, यो कुराको याद राखौं। भजनकारले भने भजन संग्रह 107 एक र दुई पदमा, परमप्रभुमा धन्यवाद चढाऊ, परमप्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भला असल हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा रहन्छ। परमप्रभुले छुटकारा दिनु भएकाहरूले यसै भनुन्। यदि छुटकारा पाएकाहरूले यसो भनेनन् भने कसले पनि यसो भन्ने छैनन्। त्यसकारण म यसै भन्नेछु, परमेश्वर भला र असल हुनुहुन्छ। मित्र, परमेश्वर अद्भुत हुनुहुन्छ। यो कुरा थाहा पाउन अद्भुत र महान कुरा हो। मलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ र के गरिरहनु भएको छ, तर मलाई थाहा छ परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईँलाई बचाउन, छुटकारा दिन चाहनुहुन्छ। यदि तपाईँ बचाएको, उद्धार पाएको हुनुहुन्न भने यसको साधारण कारण यो नै हो, तपाईँ उहाँ कहाँ आउनुभएको छैन, किनकि उहाँले तपाईँलाई बचाउन, उद्धार गर्न सक्नुहुन्छ र तपाईँलाई बचाउन र उद्धार गर्न सक्नुहुनेछ। परमेश्वर असल भला हुनुहुन्छ। यो शास्त्रको स्वयंसिद्ध तथ्य र जीवनको स्वयंसिद्ध तथ्य हो। दुःखको समयमा उहाँ नै शरण स्थान हुनुहुन्छ। के तपाईँले केही समस्या र कठिनाई पाइरहनु भएको छ? के तपाईँ असल शरणमा जान चाहनुहुन्छ? परमप्रभु शरण हुनुहुन्छ, पक्का सत्य शरण तपाईँलाई आवश्यक पर्ने। भनिएको छ, उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेर विचार गर्नुहुन्छ। मित्र, तपाईँ आज कुन परिस्थितिमा हुनुहुन्छ, कुनै समस्यामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ, त्यो कुनै महत्त्वपूर्ण कुरो होइन। तर महत्त्वपूर्ण कुरो यो हो कि के तपाईँ उहाँमा भरोसा गरिरहनु भएको छ, के तपाईँ उहाँमा भरोसा राख्नुहुन्छ। यहाँ वचनमा भनिएको छ, उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेर विचार गर्नुहुन्छ। उहाँमाथि भरोसा गर्नुहोस् हरेक कुरामा। उहाँले तपाईँलाई जान्नुहुन्छ, तपाईँको कठिनाईको जान्नुहुन्छ। हुनसक्छ संसारमा कसैले तपाईँको परिस्थितिलाई, तपाईँको हृदयको व्यथालाई नजान्लान्, तर प्रभु जान्नुहुन्छ। वास्तवमा भन्नु नै पर्दा उहाँले तपाईँलाई आफ्नो हृदयमा लेख्नु भएको छ। उहाँले तपाईँको नामलाई आफ्नो हत्केलामा लेख्नु भएको छ। उहाँले तपाईँलाई जान्नुहुन्छ। उहाँले ती मानिसहरूलाई जान्नुहुन्छ जसले उहाँलाई विश्वास र भरोसा गरेका छन्, र उहाँ तिनीहरूका हेरविचार गर्नुहुन्छ। पद आठमा भनिएको छ, यस प्रकार लेखिएको छ, तर उहाँले उर्लन्दो भले निन्वेलाई खतम गर्नुहुनेछ, उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदी पठाउनुहुनेछ। परमप्रभुले असुरीहरूलाई नष्ट गर्नुहुनेछ। उर्लन्दो भलले त्यो नदीको बाढको र त्यसको विनाशको तस्विर दिन्छ। यो विश्वास गरिएको छ कि यसले आक्रमणकारी बाबेलका सैनिकहरूको संकेत गर्दछ, जुनले निन्वेमाथि विजय गरेथ्यो। ख्रिस्टपूर्व 500 शताब्दीको ग्रिक इतिहासकार टेरिसियसले रेकर्ड गर्दछ। बाबेलका सैनिकहरूले निन्वेमाथि त्यस समयमा आक्रमण गर्न योग्य भए जब टाइग्रिस नदीमा 81 बाढ आएर सहरको ढोकहरू र राजमहलहरूका जगहरू बगाइलग्यो। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदी पठाउनुहुनेछ। यस कथनले मेरो मनमा यस कुराको सम्बन्धमा प्रश्न खडा गर्दछ कि के यसले सधैँको लागि स्थायी दण्डको स्थानको बारेमा सङ्केत गरेको हो कि अर्कै साधारण स्वाभाविक अन्धकार स्थितिको। शास्त्रमा पापमा निन्दित र गुम हुनेहरूको अन्तिम भाग्य अन्धकारमा हुने कुराहरूको बारेमा धेरै उल्लेख भएको छ। आगोमा हुने कुराको बारेमा भन्दा धेरै यहाँ अन्धकारको सङ्केत गरिएको छ। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदी पठाउनुहुनेछ। प्रभु येशूले पनि यस शब्दको प्रयोग गर्नुभयो मत्ती 8:12 तर राज्यको सन्तान चाहिँ बाहिरको अन्धारोमा फालिनेछ, त्यहाँ रुवावासी र दार किटै हुनेछ। अक्षरस साँच्चीकै आगोले शारीरिक व्यक्तिलाई असर गर्न सक्छ, आत्मिक व्यक्तिलाई असर गर्न सक्दैन। तर निन्दित गुम अनन्तताको अन्धकारको बारेमा कल्पना गर्नुहोस् त, तपाईँ कहाँ गइरहनु भएको छ सो कुराको देख्न असमर्थ हुने कुराको बारेमा कल्पना गर्नुहोस्। मेरो निम्ति अन्धकार आगोभन्दा धेरै भयानक नर्कको व्याख्या हो। यो सम्भव तपाईँको निम्ति नयाँ विचार हुन सक्ला, तर म तपाईँलाई परमेश्वरको वचनमा यसलाई अनुसरण गर्न आग्रह गर्दछु। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्। मित्र, आशा गर्दछु कि तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईँहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्टबक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, डाक सङ्ख्या नम्बर 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यहीँ नै बिदा चाहन्छौँ। अर्को दिनमा यही समयमा यही मिटर बेनमा फेरि रमाइलो भेटघाट हुनेछ। तबसम्मलाई नमस्कार।